एक छोटा सा ओवरव्यू आपके सामने रखूंगी कि नबी सल्लल्लाहु अलैहि वसल्लम को मदीना आने के बाद कितनी मुख्तलिफ जंगों और झड़पों का शिकार होना पड़ा। चूँकि तारीखी बातें, इसलिए मैं चाहूँगी कि नाम भी बोलूँ और कब वो जंग या झड़प हुई वो भी बोलूँ। आप सब सुनने वाले एज अ लिसनर सुनते हैं तो कोई ज़रूरत नहीं याद रखें, लेकिन जो एज अ स्टूडेंट ऑफ नॉलेज सुनना चाहता है तो उसको सही बात जानी चाहिए। तो आइए ज़रा देखते हैं कि मदीना में आने के बाद कितनी जंगें आई। बस गिनती गिनते जाइए, 1, 2, 3, एंड पे देखेंगे कि 10 साल में इतनी तकलीफ़ें, इतने चैलेंजेस। हम तो एक दर सुन ले तो कहते हैं अब 1 महीने के बाद ही सुनेंगे। हर दिन तौबा तौबा, हर रोज़ क्लास हो और ये नहीं हो सकता, हफ्ते में एक दिन नहीं, ये बहुत है। तो फिर इंशाल्लाह हमें अल्लाह के नबी से मोहब्बत का जो दावा है, हम उसको इंशाल्लाह ताला दोबारा चेक करेंगे। सबसे पहली कार्रवाई जो हुई वो रमज़ान 1 हिजरी में हुई। सैफुल बाहर के नाम पर एक छोटी जंग थी। जहाँ भी लफ्ज़ मैं छोटी जंग कहूँ ना तो समझिए ये सरिया था, क्योंकि हमारी ज़बान में आम लफ्ज़ नहीं है ना, इसलिए मैं उसकी डिटेल्स में नहीं जाना चाहती। छोटी जंगें थी आप कह लें, जिसमें नबी सल्लल्लाहु अलैहि वसल्लम खुद नहीं गए लेकिन लोगों को भेजा। ये पहली कार्रवाई हुई थी 1 हिजरी और सैफुल बाहर नाम की जंग छोटी सी हुई। उसके 1 माह के बाद शवाल 1 हिजरी में एक और छोटी सी जंग राबेख के नाम पर पेश आई। राबेख मुकाम था, ज़रा गौर कीजिएगा, 1 शवाल क्या होता है? ईद का दिन। हमारी ईदों के दिन जंग हो, क्या हालात होंगे हमारे। हम तो कहते हैं अभी तो हमने वो ईद प्रोग्राम में भी जाना है और बहुत कुछ। यहाँ आप देखेंगे अल्लाह के नबी की ज़िंदगी में खुशियाँ गम सब कुछ साथ ही साथ चलते जाएंगे। फिर उसके 1 महीने के बाद ज़ीक़त 1 हिजरी आई, तो खरार के मुकाम पर एक जंग पेश आई, छोटी सरिया था ये भी। इसके 2 माह बाद सफ़र 2 हिजरी में एक गज़वा अबवा अमल में आया। अबवा के मुकाम पर एक जंग हुई, इसमें नबी सल्लल्लाहु अलैहि वसल्लम ने ख़ुद भी शिरकत फरमाई। इसके 1 माह बाद रबीउल अव्वल 2 हिजरी में गज़वा बवात हुआ। फिर इसी माह में रबीउल अव्वल की 2 हिजरी को गज़वा सफवान वाक़े हुआ। फिर इसके 1 माह बाद जमादिस्सानी 2 हिजरी में गज़वा जुल अशीरा पेश आया। इसका मकसद मशरिकीन मक्का के उस तिजारती काफ़िले पर काबू पाना था जो तिजारत के लिए शाम जा रहा था, और ऐलानिया तौर पर यह तय किया जा चुका था कि इस तिजारत का सारा मुनाफा मुसलमानों के ख़िलाफ़ जंग में इस्तेमाल होगा। लेकिन ज़ुल-उशीरा पहुँचने से पहले यह काफ़िला शाम की तरफ निकल चुका था, लिहाजा कोई झड़प नहीं हुई। उसके बाद 3 माह के बाद रमज़ान 2 हिजरी में गज़वे बदर पेश आया। यही काफ़िला जो जाते हुए बच गया था, वापसी पर यह लश्कर अबू सुफियान की क़्यादत में मक्का आ रहा था। मुसलमानों के साथ झड़प हुई लेकिन काफ़िला बच गया, और मक्का से अबू जहल के साथ आए हुए 1000 से ज़ायद फौजी, 600 से ज़ायद ज़रहें थीं, 100 घोड़े थे, कसीर तादाद में ऊँट थे, इनके साथ मुसलमानों का मामला हुआ। दूसरी तरफ सिर्फ 313 लोग थे, 2 घोड़े थे, 70 ऊँट थे। बदर के मुकाम पर 17 रमज़ान जुमे का दिन था, एक खूनरेज़ जंग हुई। इस जंग में मुशरिकीन मिल मक्का ज़िल्लत आमेज़ शिकस्त से दोचार हुए। बड़े बड़े सरदारों समेत 70 लोग मारे गए और 70 लोग कैद हुए। आपने किसी कैदी को सज़ा ना दी बल्कि फ़दिया देकर आज़ाद कर दिया। जो फ़दिया नहीं दे सकते थे उनको हुक्म दिया कि बच्चों को पढ़ाएं, तो गोया कि उन्होंने ट्यूटरिंग की और उसकी बदले में आज़ाद हो गए। 2 लोग, एक क्रैशी सरदार था नज़र बिन हारस और एक उत्बा बिन अबी मोई था, इनको तौहीन रिसालत के जुर्म में गज़वे बदर के बाद कत्ल किया गया। चलिए इसके बाद 9वीं झड़प है, तरतीब से देखें तो 9 नंबर बन रही है। गज़वे बदर से सिर्फ 7 दिन के बाद शवाल 2 हिजरी में गज़वे बनू सुलैम पेश आया। फिर उसी के बाद उसी महीने में शवाल 2 हिजरी में गज़वा बनु कैन का पेश आया। मदीना में आबाद 3 यहूदी कबाइल थे, कैन का, बनु नज़ीर और कुरैज़ा। बनु कैन का सबसे ज़्यादा शरपसंद और साजिशी था, बार बार वादे तोड़ते थे, साजिशें करते थे, लिहाजा इनका मुहासरा हुआ। 15 दिन के मुहासरे के बाद यहूद ने हथियार डाल दिए और अब्दुल्ला बिन उबई ने इनकी जान बख्शी के लिए ना सिर्फ ये कि सिफारिश की बल्कि इसरार किया تو اللہ کے نبی نے کسی فتنے سے بچنے کے لیے کہ کوئی فتنہ نہ ہو سب کو معاف کیا کہ مدینہ سے وہ لوگ نکل جائیں اور ایک بڑی تعداد مدینہ سے نکل کر شام چلی گئی۔ اس کے ایک ماہ بعد 11ویں جھڑپ ہوتی ہے، دو ہجری تھی ذی الحج کا مہینہ، غزوہ سویق پیش آیا۔ پھر اس کے ایک ماہ بعد محرم 3 ہجری میں غزوہ ذی عمر پیش آیا۔ بدری قبائل تھے بنو سالبہ اور محارب، یہ مدینہ پر حملہ کرنا چاہتے تھے۔ خبر پہنچ گئی نبی صلی اللہ علیہ وسلم تک، آپ نے اس کی تصدیق کرائی۔ تصدیق جب ہو گئی تو 450 450 صحابہ کو لیا اور ان کے جنگی مرکز ذی عمر میں گئے۔ بدری قبائل گرفت فرار ہو گئے، آپ ایک ماہ وہاں رہے اور مدینہ واپس آ گئے۔ اس کے بعد ایک ماہ کے بعد ربیع الاول 3 ہجری میں غزوہ نجران پیش آیا۔ اس کے دو ماہ بعد جمادی الثانی 3 ہجری میں سریہ زید بن حارثہ پیش آیا۔ 4 ماہ بعد شوال 3 ہجری میں غزوہ احد پیش آیا۔ بدر میں شکست کا انتقام لینے کے لیے قریش مکہ نے اس بار 3,000 جنگجو لوگوں کو تیار کیا ہوا تھا۔ 3,000 اونٹ تھے، 200 گھوڑے تھے، اور میدان جنگ سے فرار ہونے والوں کو غیرت دلانے کے لیے قریش کی 15 عورتیں بھی ساتھ تھیں جو گانے گا گا کر مردوں میں جوش لا رہی تھی کہ وہ مسلمانوں کے خلاف لڑے۔ دوسری طرف مسلمانوں کے پاس صرف 1,000 ساتھی تھے، 100 زرہیں تھیں، 2 گھوڑے تھے۔ عین میدان جنگ کے قریب پہنچ کر شوت کے مقام پر عبداللہ بن ابی اپنے 300 ساتھیوں کو لے کر الگ ہو گیا، یہ کہہ کر کہ جی ہم اپنی جانیں کیوں دیں بیکار میں۔ مقصد یہ تھا کہ اس وقت مسلمانوں کو ٹارچر دیا جائے تاکہ ان کی طاقت ٹوٹے، حوصلے ٹوٹے، لیکن اللہ تعالیٰ نے حوصلے نہیں توڑے۔ انتہائی زبردست قسم کی جنگ ہوئی، مسلمان جیت رہے تھے، لیکن بعد میں ایک چھوٹی سی غلطی کہ وہ ٹیلے والے جن کو کہا گیا تھا فتح ہو یا شکست تم نے جگہ نہیں چھوڑنی، وہ یہ سوچ کے کہ فتح ہو گئی ہے شکست جگہ چھوڑ دی اور مال غنیمت جمع کرنے لگے۔ دشمن نے جب دیکھا کہ ٹیلہ خالی ہے تو پیچھے سے انہوں نے حملہ کیا اور مسلمانوں کو تکلیف پہنچی۔ حضرت حمزہ شہید ہوئے، حضرت حنزلہ شہید ہوئے، نبی صلی اللہ علیہ وسلم کا دانت مبارک شہید ہوا، آپ کے ماتھے میں حوض کی کڑیاں لگیں، اور اس طرح سے جنگ بغیر کسی فتح یا شکست کے ختم ہوئے۔ یہاں ایک بڑی دلچسپ بات یاد رکھیے گا کہ جتنی بھی جنگیں آپ کو بتائی جا رہی ہیں ان میں صرف غزوہ احد میں وقتی شکست ہوئی، اس کے علاوہ جتنی بھی جنگیں مسلمانوں نے لڑی ان میں جیتے۔ اینڈ پہ بات کرتے ہیں اس پہ۔ پھر غزوہ احد کے بعد ایک دن کے بعد 8 شوال 3 ہجری میں غزوہ حمر الاسد ہوا۔ مسلمانوں کو اندیشہ تھا کہ کہیں دشمن بدلہ لینے کے لیے واپس نہ آ جائے، لہٰذا آپ اگلے ہی دن 8 شوال کو وہاں پہنچے۔ ذرا سوچیے، گھر گھر پہ لوگ زخمی ہیں، 70 لوگ شہید ہو چکے ہیں، اتنا ٹارچر تھا، لیکن اگلے دن کہا چلو پھر لڑنا ہے تو چل پڑے۔ ہمارا حال کیا اگر ہمیں کوئی کہے کہ آج بھی سنیں کل پھر آپ سب نے سننا ہے تو ہمارے کتنے عذر ہونے لگتے ہیں، الا ماشاء اللہ، اللہ جس کو شوق دے دے اور جس کے لیے آسان کر دے۔ پھر اس کے 2.5 ماہ بعد 2.5 منتھ کے بعد محرم 4 ہجری میں ابو سلمہ سریہ ہوا، یعنی چھوٹی جنگ تھی ہے۔ اسی ماہ محرم 4 ہجری میں سریہ عبداللہ بن انیس کو روانہ کیا۔ اس کے ایک ماہ بعد سفر 4 ہجری میں بدری قبائل عزر اور قارہ کی درخواست پر آپ نے 10 قاری بھیجے تاکہ جماعت اسلام کی دعوت دیں، جن کو دھوکے سے رجی کے مقام پر شہید کر دیا گیا۔ اس کے ایک ماہ بعد سفر 4 ہجری میں بیر معاونہ، بیر کہتے کنویں کو، معاونہ نام کا ایک کنواں تھا، یہاں ایک المیہ ہوا، کسی منافق نے دھوکے سے نبی صلی اللہ علیہ وسلم سے 70 لوگوں کو بلوایا کہ آئے عرب میں اسلام کی دعوت دیں، تبلیغ کریں، لیکن دھوکے سے ان کو شہید کر دیا گیا۔ اس کے ایک ماہ کے بعد ربیع الاول 4 ہجری میں غزوہ بنو نذیر پیش آیا۔ یہود کا ہی یہ گروہ تھا، اللہ کے نبی کو قتل کرنے کی انہوں نے سازش کی تھی، اللہ تعالیٰ نے وحی کے ذریعے سے خبر دے دی کہ جا کے آپ ان کا محاصرہ کریں۔ یہود کو جلا وطنی کا حکم ملا، ہتھیار ڈال دیے انہوں نے اور کچھ حیبر اور کچھ شام کی طرف چلے گئے۔ پھر اس کے دو ماہ بعد جمادی الاول 4 ہجری میں غزوہ نجد پیش آیا، جس میں بعد قبائل سے لڑائی ہوئی۔ اس کے دو ماہ بعد شعبان 4 ہجری میں غزوہ بدر دوم ہوا۔ 1,500 کے قریب صحابہ کرام کے ساتھ اب بدر تک گئے، کفار سامنا نہ کر سکا، اسلامی لشکر 8 دن تک میدان بدر میں قائم کرتا رہا، قیام کیا، اور بالآخر بڑی شان سے مدینہ واپس آ گیا۔ 6 ماہ بعد ربیع الاول میں 5 ہجری میں غزوہ دومۃ الجندل ہوا۔ 6 ماہ بعد غزوہ احزاب ہوا، 5 ہجری تھی، خیبر اور بنو نذیر کے جلا وطن یہود کا غصہ تھا جو اس پہ کچھ لوگوں نے مل کے آپس میں سمجھوتا کیا کہ سارے مل کے آج جاتے ہیں اور اسلام اور مسلمانوں کو ختم کر دیتے ہیں. 3,000 صحابہ کرام نے صرف 3 ہفتوں میں 5.5 کلومیٹر لمبی، 5.5 کلومیٹر لمبی، تقریباً 9 میٹر چوڑی اور 4.5 میٹر گہری خندق کھودنے کا حیرت انگیز کارنامہ انجام دیا اور مدینہ کا دفاع کیا. ذرا لکھیے یہ لمبائیاں چوڑائیاں. اگر آپ دیکھیں تو ہماری ایک سڑک بنے تو کتنے مہینے لگتے ہیں. پیٹ پہ پتھر باندھے اللہ کے نبی نے اس جنگ میں. صرف غزوہ احزاب کے واقعات آپ کو سنا دوں نا تو آپ کی آنکھیں آنسوؤں سے چھم چھم رونے لگیں، پانی گرے آنکھوں سے. پیٹ پہ ایک نہیں دو پتھر تھے، بھوکھے تھے آپ، آپ کا جسم مبارک، آپ کے پاؤں مبارک مٹی اور کیچڑ سے لتھڑے ہوئے تھے. اتنے مصروف ہوئے کہ آپ کی ایک دن عصر کی نماز چلی گئی اور آپ نے کفار کو بد دعا دی کہ ان کی وجہ سے ہماری صلاۃ الوسطیٰ چلی گئی. کتنا آسان ہے نرم آرام دہ کرسیوں پہ بیٹھ کے، گرم کمروں میں بیٹھ کے اللہ کی بات کرنا اور سننا سنانا. ہمیں تو سردی لگ رہی ہو نا صرف، تو ہم پڑھنے میں فوکس نہیں کرتے. کہاں یہ دین اللہ کے نبی نے اتنی مشکلوں سے ہمارے تک رکھا. مت سوچیے کہ اسلام کے دشمن آج زیادہ ہیں، ہر دور میں اسلام ہٹ لسٹ پہ رہا لیکن مسلمان کبھی ہمت نہیں ہارے. آج ہمارا حال کیا ہے کہ ہمارے پیٹ بھرے ہوئے ہیں، ایک وقت کی کمی آ جائے نا ہمارے کھانے پینے میں اور وہ بھی خیر سے دین کے نام پہ، تو کہتے ہیں چھوڑو جی یہ کون سا دین آ گیا، گھر بیٹھو روٹی پکاؤ. اتنی خندقیں کھودی. اس وقت اگر اسلام مٹ جاتا تو آج میں اور آپ پتہ نہیں کس جگہ، کس مندر کے اندر بیٹھے، کس بت کو پوج رہے ہوتے. یہ تھا وہ محمد صلی اللہ علیہ وسلم کہ جس کو بھی آرام اچھا لگتا تھا، جو ہماری طرح کا ایک گوشت پوست کا انسان تھا. ہاں اعلیٰ انسان تھا، اس کے ارادے اچھے تھے، نور ہدایت تھا، لیکن انہوں نے آرام پسند نہیں کیا. آج ان کی امت کیوں آرام پرست ہو گئی؟ آج ہماری زندگی صرف اپنی ذات کے گرد گھومتی ہے. اللہ کے نبی کی زندگی مشن کے گرد گھومتی تھی. غزوہ احزاب میں ایسے لگتا تھا کہ آج اسلام ختم ہو جائے گا، سارے ہی آگے، آج کی اصطلاح میں کہہ لیں سارے نان مسلم ملک ملیں اور ایک فورم بنا لیں کہ ہم جا کے مسلمانوں کے ایک ایک کر کے ملکوں کو ختم کریں، تو کیا کیفیت ہوگی. اور ایک کمزور سی مدینہ کی بستی جو ابھی اپنے قدموں پہ بھی نہیں کھڑی، اتنے دشمن اس بستی کو مٹانا چاہتے تھے. تو یاد رکھیے یہ دین قربانیوں کا دین ہے. اور خندق کی جنگ جو ہوئی سو ہوئی صرف ایک دن کے بعد، نیکسٹ ڈے، رائٹ آفٹر نیکسٹ ڈے، 5 ہجری شوال کا مہینہ، اور غزوہ بنو قریظہ پیش ہوا. کیوں؟ کیونکہ اس قبیلے نے اس جنگ میں دھوکہ دیا تھا، عین جنگ کے حالت میں مسلمانوں کے ساتھ عہد توڑا تھا. تو اللہ کے نبی کو حکم ہوا کہ اب آپ ادھر سے فارغ ہوئے ہیں، جائیں ان کو نپٹا کے آئیں. آپ کو اسلام کا مزاج دکھے گا، دشمن مارنے کے لیے آ رہے تم پہلے ہی چل پڑو، وہ تمہیں ڈرا رہے تم ان کو آنکھیں دکھاؤ. خود سے نہیں چھیڑنا کسی کو، لیکن کوئی چھیڑے تو پھر چھوڑنا بھی نہیں ہے. 25 دن تک اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کا محاصرہ رکھا، سامنے آنے کی جرت نہیں ہوئی. جو لوگ گرجتے نا وہ برستے نہیں ہیں، اور اللہ کے نبی کو اس میں بھی فتح حاصل ہوئی. انہوں نے اس شرط پر ہتھیار ڈال دیا کہ آپ جو چاہیں ہم کر دیں. سعد بن معاذ کو ثالث بنایا گیا کہ جو یہ کہیں گے ہم کریں گے. انہوں نے کہا ان کے جنگ کے قابل مردوں کو قتل کریں، عورتوں اور بچوں کو قید کریں اور مال تقسیم کر دیں. اور اس طرح سے یہود کے یہ تینوں قبیلے مدینہ سے فارغ ہو گئے. ٹھیک ایک ماہ بعد ذیقعد 5 ہجری میں ایک سریہ عبداللہ بن عتیق کے ذریعے خیبر کی طرف بھیجا گیا، اور یہود کے جو بڑے بڑے مجرم تھے ان میں سے ایک سلام بن حقیف تھا، اس کو کیفرِ کردار تک پہنچایا گیا. اس کے 2 ماہ بعد محرم 6 ہجری میں محمد بن مسلمہ کی روشن سرکردگی میں قبائل کے سرکش قبیلوں سے معاملہ کرنے کے لیے لوگوں کو بھیجا گیا. اس میں سمامہ بن اسال آئے تھے. یہاں آپ کو ان کے ساتھ نبی صلی اللہ علیہ وسلم کا حسن سلوک اپنے لفظوں میں سناتی ہوں، ساتھ ہی ساتھ سیرت سے ہم واقعات سے نصیحت تو لیں. اللہ کے نبی کا اخلاق کیا تھا؟ سمامہ جب آئے تو اللہ کے نبی نے صحابہ سے کہا کہ یہ اپنے قبیلے کے سردار ہیں، ان سے اچھا معاملہ کرنا، ان کی رسی زیادہ سخت نہ باندھنا. ان کو مسجد نبی کے ایک پلر سے باندھ دیا گیا. صبح شام نبی صلی اللہ علیہ وسلم ان کے پاس آتے اور پوچھتے سمامہ کیا حال ہے، تو سمامہ نفرت سے منہ پھیر لیتے تھے. کہاں کیا سوچتے ہو؟ کہا اگر مجھ پہ احسان کریں گے تو میں بہت قدردان ہوں، मुझे मारेंगे तो मेरा कबीला आपसे बदला ले लेगा। यानी बड़ी रौनक से उसने बात की, और अल्लाह के नबी उसको अच्छा खिलाने का पिलाने का हुक्म देते, बड़ी नरम बात करते। 3 दिन तक वो मस्जिद नबवी में मुसलमानों की एक्टिविटीज़ देखते रहे, और तीसरे दिन अल्लाह के नबी ने हुक्म दिया, जाओ सुमामा को आज़ाद कर दो। आपको पता उसके बाद क्या हुआ? सुमामा वहाँ से निकले और करीब किसी कुएं में या किसी भी जगह गए, गुसल लिया और वापस आए और कहने लगे, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह। क्यों? कहा, इन 3 दिनों में मुसलमानों का हुस्ने सलूक और अल्लाह के नबी का अखलाक मुझे इस्लाम के करीब कर गया। कहा, बताएं अब मैं इस्लाम के लिए क्या करूं? कहा, मैं नहीं अब किसी काफिर को एक गल्ला दूंगा। मक्का वालों का सारा अनाज, आटा चावल जो था वो यमामा से आता था। सुमामा ने कहा, मैं नहीं इनको दूंगा। यानी फिर इस्लाम के लिए एक ताकत बन गए। आज हमारे अखलाक ऐसे क्यों नहीं? आज हम नॉन मुस्लिम मुल्कों में रहते, हमारे नेबर्स नॉन मुस्लिम, हमारे काम करने वाले नॉन मुस्लिम, हम क्यों उनके साथ अच्छा मामला नहीं करते? यहाँ रहते हुए तो कानून के बंधे हुए हैं ना, किसी को छेड़ ही नहीं सकते, लेकिन इतने लिए दिए क्यों रहते हैं? कब आखिरी दफ़ा हमने अपने नॉन मुस्लिम हमसाए को दीन की दावत दी? कब हमने उनके घर कुछ पका के भेजा? कब हमने उनकी भी बर्फ़ साफ़ की? कब हमने उनके भी कचरे को फेंक दिया? कब उनके बुज़ुर्गों का हाथ पकड़ के उनको गाड़ी में बिठाया? याद रखिए, अखलाक में बड़ी ताकत है। वो लोग जो तलवार से नहीं कत्ल होते, वो अखलाक से कत्ल हो जाते हैं। खिल विद काइंडनेस। अल्लाह हमारे अखलाक किरदार ऐसे बना दे, हमारे तो चेहरों से तेवरी नहीं जाती काफिरों को देख के। हमें स्माइल देना है इसलिए कि हमें उनको इस्लाम के करीब करना है।